الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وسندنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل أعوذ برب الناس ملك الناس إله الناس من شر الوسواس القناس الذي يوسوس في صدور الناس من الجنة والناس. آمنت بالله صدق الله مولانا العظيم وصدق رسوله النبي الكريم ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. بزرگان محترم اور برادران عزیز، جو بات آج عرض کرنی ہے، پچھلے جمعہ میں نے عرض کیا تھا کہ وسوسوں کی کئی قسمیں ہوتی ہیں اور ان وسوسوں کا کیا علاج ہے، وہ پچھلے جمعہ میں عرض کر چکا ہوں. آج جو بات عرض کرنی ہے وہ یہ کہ قرآن کریم نے آخر میں یہ فرمایا کہ یہ وسوسے ڈالنے والے ہمیشہ شیطان ہی نہیں ہوتے، جنات ہی نہیں ہوتے، بلکہ انسان بھی ہوتے. من الجنت والناس، یہ جو لوگوں کے دلوں میں جو وسوسے ڈالتے ہیں وہ بعض اوقات جنات ہوتے ہیں اور بعض اوقات انسان ہی ہوتے ہیں. جنات ہونے کے معنی شیطان کی بیج تو ایک ہے جس نے آدم علیہ السلام کو سجدہ کرنے سے انکار کیا تھا، لیکن اس کے چیلے چانتے، اس کے شاگرد بہت سے ہیں، ساری دنیا میں پھیلے ہوئے ہیں. وہ جنات میں سے ہیں اور شیطان کے لشکر کے ارکان. تو ابلیس اپنے دنیا بھر میں بھیجتا رہتا ہے اور بھیج کر لوگوں کے دلوں میں وسوسے ڈالنے کی کوشش کرتے رہتے ہیں. حدیث میں آتا ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ یہ شیطان کبھی کبھی ایسا کرتا ہے کہ کسی سمر، یہ شیطان سے مراد ابلیس جو ان سب کا سرغنہ ہے، وہ کبھی کبھی سمندر کے اوپر اپنے سارے لشکر کے لوگوں کا ایک اجتماع کرتا ہے اور اپنے ان چیلے چانٹوں سے رپورٹ لیتا ہے کہ تم نے بتاؤ کس نے کیا کام کیا، کس نے کیا کارنامہ انجام دیا. تو حدیث میں آتا ہے کہ وہ ایک طرح کا تخت کا بچھا کے بیٹھتا ہے اور سارے اس کے جتنے چیلے چانٹے ہوتے ہیں، اس کے لشکر کے افراد ہیں، وہ جمع ہوتے ہیں تو ہر ایک سے پوچھتا ہے تم نے کیا کام کیا بتاؤ. تو وہ ایک میں نے اس کو دل میں کچھ ایسا خیال پیدا کیا کہ وہ نماز چھوڑ دی، اس نماز کو نہیں جا سکا. اس نے کہا ٹھیک ہے، چلو اچھا کام کیا تم نے، لیکن کوئی خاص بات نہ ہوئی. کوئی دوسرا کھڑا ہوتا ہے کہ جی فلاں شخص تھا، اس کے دل میں زکات وغیرہ وہ ادا کرنے کا صدقہ دینے کا خیال آیا تھا تو میں نے اس کے دل میں وسوسہ ڈالا کہ تو اگر پیسے خرچ کرے گا تو تیرے پاس کمی پڑ جائے گی, لہذا وہ رک گیا. اس نے کہا تو نے بھی ٹھیک کیا لیکن کوئی خاص بات نہ ہوئی, کوئی بڑا کام کارنامہ نہ ہوا. تیسرا کھڑا ہوگا وہ کہے گا کہ جو میں فلاں کو روزہ رکھنا چاہ رہا تھا, میں نے اس کے دل میں بات ڈالی, وہ روزے سے رک گیا. غرض مختلف لوگ اپنی اپنی کارگزاریاں بیان کریں گے کہ ہم نے فلاں کو نماز سے روک دیا, فلاں کو ذکر سے روک دیا, فلاں کو تلاوت قرآن سے روک دیا, فلاں کو روزے سے روک دیا, فلاں کو فلاں عبادت سے روک دیا. تو وہ سب کی کہے گا ٹھیک ہے تم لوگ, لیکن کوئی بڑا کارنامہ نہ دکھایا تم. ایک شیطان کھڑا ہوگا وہ کہا جی میں نے یہ کام کیا کہ دو میاں بیوی بڑے ہنسی خوشی زندگی گزار رہے تھے اور دونوں میں بڑا اتحاد تھا, بڑا اتفاق تھا, بڑی محبت تھی اور بڑی خوشگوار زندگی ان کی گزر رہی تھی. میں نے ایک ایسا حربہ اختیار کیا کہ دونوں کے درمیان چپلش ہو گئی اور چپلش کے نتیجے میں دونوں کے طرف سے میں لگائی بجائی کرتا رہا, شوہر کو بیوی کے خلاف بڑکاتا رہا, بیوی کو شوہر کے خلاف بڑکاتا رہا, یہاں تک کہ نوبت یہاں تک آئی کہ وہ محبت کرنے والے یا بیوی جو ہیں آپس میں ایک دوسرے کے دشمن ہو گئے, آخر کو طلاق ہو گئی اور دونوں کا خاندان اجڑ گیا. تو ایک کھڑا ہو جائے گا کہا کہ ہاں تو ہے جس نے صحیح کا کام انجام دیا, اس کو گلاب سے لگائے گا. یہ حدیث نبی کریم صلی اللہ علیہ وسلم کی مشکات شریف میں موجود ہے. تو یہ بتانا اس میں نبی کریم صلی اللہ علیہ وسلم کو یہ مقصود ہے کہ ان میں سب سے خطرناک جو شیطان ہے وہ ہے جو دو مسلمانوں محبت کرنے والے مسلمانوں کے درمیان عداوت کا بیج ڈال دے, خلاف اس کو دشمن بنا دے, یہ مقصود ہے. لیکن اس حدیث سے یہ بات بھی معلوم ہوئی کہ شیطان ابلیس ایک اکیلا نہیں ہے, وہ تو ایک ہی ہے جس نے آزاد اسلام کو سجدہ کیا تھا, لیکن اس کے متبعین اور اس کے پیروکار اور اس کے شاگرد اور چیلے بہت سارے ہیں جو دنیا میں پھیلے, اور قرآن کریم میں بھی جب وہ شیطان یہ کہہ رہا تھا, ابلیس کہہ رہا تھا کہ میں انسانوں کو بہکاؤں گا, تو قرآن نے بھی کہا تھا کہ تو تیرا جو طے کر لے, اجلب علیہم بخیلک ورجلک, تو اپنے سارے لشکر کو لیا اور میرے بندوں کو بہکانے کی کوشش کر لے, جو بندے مجھ سے تعلق رکھنے والے ہوں گے اس پر تیرا کوئی زور نہیں چلے گا. یہ قرآن کریم میں ہے. تو یہ جو فرمایا یہاں پر کہ وہ وسوسے ڈالتے ہیں لوگوں کے دلوں میں, جو شیطان کے چیلے چاہتے ہیں وہ ڈالتے ہیں, اس کے بارے میں قرآن کریم میں خود فرما دیا کہ گھبرانے کی بات نہیں, کیونکہ ہیں تو شیطان یہ اور ابلیس کے چیلے چاہتے ہیں, ساری دنیا میں پھیلے ہوئے ہیں, دلوں میں بس, اور حدیث میں آتا ہے کہ شیطان جو ہے انسان کے جسم میں اس طرح سرایت کر جاتا ہے جیسے کہ رگوں میں خون سرایت کر. ایک مرتبہ نبی کریم صلی اللہ علیہ وسلم تشریف لے جا رہے تھے, اعتکاف میں بیٹھے ہوئے تھے, تو وہاں حضرت ام المومنین حضرت صفیہ رضی اللہ تعالیٰ عنہا اعتکاف میں رسول کریم صلی اللہ علیہ وسلم سے ملنے کے لیے آئیں. کچھ دیر رہیں حضور اکرم صلی اللہ علیہ وسلم کے پاس, پھر واپس جانے لگی. تو جب واپس جانے لگی تو حضور اکرم صلی اللہ علیہ وسلم ان کو پہنچانے کے لیے مسجد کے دروازے تک آئے, پہنچانے کے لیے. جب وہاں پہنچے تو رات کا اندھیرا تھا, حضور کے ساتھ ایک خاتون تھی اور وہ دائرے پردے میں ہوں گی, پردے میں تھی, تو اس واسطے قریب سے کوئی دو صحابی گزرے, تو آپ نے ان صحابہ سے خطاب کر کے فرمایا کہ دیکھو بھائی یہ میرے ساتھ جو خاتون ہیں یہ صفیہ ہیں, میری اہلیہ صفیہ ہیں. تو وہ صحابہ جو ہیں بڑے حیران ہوئے کہ یا رسول اللہ آپ کو یہ کہنے کی ضرورت کیا تھی کہ صفیہ ہیں؟ تو آپ نے فرمایا میں نے اس لیے کہا کہ شیطان انسان کے جسم میں ایسا سرایت کرتا ہے جیسے खून रगों में खून सराया करता है। तो मबादा कहीं ऐसा ना हो दिल में ख्याल आ जाए कि तो हुजूर के साथ ये गैर आदमी जा रही, तो इस वास्ते तुम्हारे दिल में ख्याल आ जाता, वसवसा डाल देता शैतान, तो इस वास्ते मैंने उस वसवसे को दूर करने के लिए तुम्हें बता दिया कि ये मेरी बीवी है, कोई और औरत नहीं। इससे ये भी मालूम हुआ कि अगर किसी वक्त में इंसान को खामखा अपने आप को तोहमत के मौके में नहीं पहुंचाना चाहिए, अगर कहीं तोहमत लगने का अंदेशा हो तो उसकी सफाई कर देनी चाहिए, हुजूर ने वादे कर दिए। लेकिन इसमें साथ ही ये फरमाया कि शैतान इंसान के रगों में इस तरह दौड़ता है जैसे रगों में खून दौड़ता है तो ये बात, लेकिन साथ ही कुरान करीम ने यह फरमाया कि बावजूद इसके कि उसको ये ताकत दी गई है कि इंसान के खून में रगों में खून की तरह तरायत करे, लेकिन इन न कई शैतान इकान राई था, उसके बावजूद कुरान कहता है कि शैतान के जितने हरबे हैं वो सब बहुत कमजोर हैं। और आपने फरमा दिया इन इबादी लैसा लका अलैहिम सुल्तान, उस कुरान इब्लीस से कह दिया था कि मेरे जो सही माने में मेरे बंदे होंगे उन पर तेरा कोई जोर नहीं चलेगा। ये तसल्ली देने के लिए फरमा दिया कि ये हमने तुम्हारी आजमाइश के लिए पैदा तो किया है शैतान को, लेकिन उसको बहुत कमजोर बनाया है, जरा सा आदमी डट जाए उसके मुकाबले पर फौरन नरम पड़ जाता है, फौरन काफूर हो जाता है, और जरा अल्लाह ताला की तरफ रुजू कर ले, अल्लाह ताला से पनाह मांग ले और अल्लाह ताला की तरफ रुजू कर ले, शैतान का मगर जाहिर हो जाता है, इन्हें कहीं शैतान निकालना वही का, लिहाजा बहुत डरने की बात नहीं कि आदमी सोचे भाई मैं तो फिर मुसीबत में फंस गया और मेरे ऊपर तो शैतान इस तरह मुसल्लत है कि मेरे रगों में खून की तरह दौड़ रहा है, लिहाजा अब इससे बचना तो मुमकिन नहीं। नहीं नहीं, ऐसा नहीं है, कुरान करीम साफ साफ कह दिया कि उसका मकर बहुत कमजोर है। हाँ, ताकत उसको हासिल होती है उस शख्स के लिए कि जो उस शैतान के मकर से बचना ही ना चाहता हो, वो खुद शैतान के आगे आगे हो गया और उससे बचने की कोई कोशिश नहीं कर रहा, तो फिर बेशक उसके ऊपर वो काबू पा लेता है। देखो, मखलूक में बहुत सारी मखलूकात ऐसी होती हैं कि जो वैसे बड़े शोर शराबा दिखाती हैं, बड़ी बड़ी फूफा करती हैं, बड़ा जोश खरोश दिखाती हैं, लेकिन जरा आदमी को डर जाए फौरन बैठ जाती है। ये आमतौर से जो जलील किस्म की मखलूकात होती है वह ऐसी होती है, तो शैतान भी उन्हीं में से, अगर आप उससे डर गए और आपने उस शैतान के आगे हथियार डाल दिए और ये कहा कि भाई जैसे तू कहेगा वैसे ही करूंगा, तो वो हावी हो जाएगा और सारी जिंदगी खराब करेगा। लेकिन अगर कोई आदमी उसके आगे डट जाए जो मैं तेरा कहना नहीं मानूंगा और साथ में अल्लाह तबारक व तआला की पनाह में आ जाए, बोल अऊज़ु बिरब्बिन्नास मलिकिन्नास इलाहिन्नास मिन शर्रिल वसवासिल खन्नास अल्लज़ी यवसवसु सुदूरिन्नास मिनल जिन्नति वन्नास, ये पढ़ के अल्लाह ताला की पनाह ले ले, तो अल्लाह तबारक व तआला अपनी रहमत से उसको बचा लेते हैं, ये कोशिश करता रहे सारी जिंदगी। और इसी तरह फिर फरमाया कि कुछ वसवसे डालने कुछ इंसानों में से मेरे जिन्नति वन्नास, अब इंसानों में से वसवसे डालने वाला सबसे पहले तो हमारा अपना नफ्स है, नफ्सानी ख्वाहिशात दिल में पैदा होती हैं और उन नफ्सानी ख्वाहिशात के नतीजे में आदमी बहक जाता है, दिल चाह रहा है फलां गुनाह कर लो, दिल चाह रहा है फलां गुनाह कर लो, तो उस दिल के चाहने के पीछे जब चल पड़ता है आदमी कि हर दिल की ख्वाहिश को पूरा करूंगा, जो दिल में आ रहा है करूंगा, जो जी चाह रहा है करूंगा, तो फिर वो नफ्स उसके ऊपर काबू पा लेता है और काबू पाने के साथ फिर वो आदमी अल्लाह बचाए गलत रास्ते पर पड़ जाता है। लेकिन उसका इलाज भी अल्लाह ताला ने यही बताया कि जब कभी नफ्स तुम्हारा तुम्हारे दिल की ख्वाहिश तुम्हें गुनाह की तरफ ले जा रही हो, तो उस वक्त में जरा एकदम से उस ख्वाहिश के पीछे न चल पड़ो, बल्कि उसको अल्लाह तबारक व तआला की पनाह मांगो कि या अल्लाह मेरा नफ्स जो है ये मुझे बहका रहा है और मुझे गलत रास्ते पर डाल रहा है, अल्लाह मुझे इससे बचा लीजिए, अल्लाह की पनाह मांगो اور اللہ تبارک و تعالیٰ کی پناہ مانگ کر ذرا اپنے آپ کو سنبھالو سنبھالو. سوچو کہ یہ کام جس کی طرف میرا نفس مجھے لے جا رہا ہے یہ آیا کرنے کا بھی ہے یا نہیں, اس کا انجام دنیا آخرت میں کیا ہوگا. قرآن کریم میں اللہ کے نیک بندوں کی تعریف کرتے ہوئے فرمایا وَإِذَا مَسَّهُم مِّنَ الشَّيْطَانِ طَائِفٌ مِّنَ الشَّيْطَانِ تَذَكَّرُوا فَإِذَا هُم مُّبْصِرُونَ, جب غور کرتے ہیں یہ راستہ جو ہے وہ صحیح ہے یا غلط ہے تو وہ صحیح راستہ نظر آئے, اللہ کا خیال آئے. تو اس وقت میں بھی کو چاہیے کہ جو وسوسہ ہے جو نفس دل میں ڈال رہا ہے اس وقت بچاؤ کا راستہ کیا, اللہ تبارک و تعالیٰ کی طرف رجوع کرے, اپنی سی کوشش کرے اس گناہ سے بچنے کی اور ساتھ میں اللہ تعالیٰ سے رجوع کرے. دیکھو حضرت یوسف علیہ الصلوۃ والسلام ہے, حضرت یوسف علیہ الصلوۃ والسلام شیطان نے زلیخا کو بہن سلام پر دورے ڈالے, اس نے چاروں طرف سے دروازے بند کر تالے ڈالے کہ یہ کہیں بھاگ نہ سکے, اور یوسف علیہ السلام کی طرف دوڑ اور کہا ہائی تلک تو, یعنی دعوت دی گناہ. قرآن فرماتا لقد ہمت بھی وہ ہم بہا, بہرحال یوسف علیہ السلام انسان تھے اور بشر تھے, نبی ہونے کے علاوہ بشر تھے اور ساتھ ساتھ وہ سارے بشری تقاضے بشری خواہشات ان کے دل میں بھی موجود تھی اور بھرپور جوانی ہے اور غیر شادی شدہ ہے, اور اس حالت میں ایک عورت اس طرح دروازے بند کر کے دعوت گناہ دے رہی ہے تو قرآن کریم فرماتا ہے کچھ کچھ خیال ان کے دل میں بھی آ چلا تھا, کچھ کچھ خیال ان کے دل لقد ہمت بھی, یعنی زلیخا نے بھی ان کا تو ارادہ کر ہی لیا تھا, وہ ہم بھی حضرت یوسف علیہ السلام کے دل میں بھی کچھ خیال تھوڑا بہت آ چلا تھا, لیکن خیال آنے کے باوجود فوراً اللہ تبارک و تعالیٰ کی طرف رجوع کیا, اللہ تعالیٰ سے پناہ مانگے گی اللہ اس مصیبت میں گرفتار ہو گیا ہوں اور یہ خواہش بھی دل میں پیدا ہو رہی ہے. تو اپنا سا جب کام یہ تھا کہ وہ جتنا بھاگ سکے بھاگ جائیں, اللہ مجھے اس سے بچے, باہر نکلنے کا راستہ نہیں ہے, لیکن اللہ کی پناہ مانگ کر دروازے اپنے کرنے کا کام تھا وہ کر لیا کہ اللہ مجھے کرنے کا کام اتنا ہی تھا کہ میں دروازے تک بھاگ جاؤں, لیکن بچانا وہ آپ کا کام ہے تو آپ اپنے فضلوں سے مجھے بچا لیجیے. دوڑے مانگی, وہاں جب پہنچے تالے ٹوٹ چکے تھے اور اس کا شوہر تھا وہ بالکل وہیں دروازے کے سامنے کھڑا ہوا مت مل گیا, اللہ نے بچا لیا. تو یہ دعا کیا مانگی کہ اللہ تصرف عنی کیدہن اصب الیہن واکن من الجاہلین, کہ اللہ اگر آپ نے ان عورتوں کا مکر مجھ سے دور نہ کیا تو میں بھی مائل ہو جاؤں گا ان کی طرف, میرے دل میں بھی میلان پیدا ہو جائے گا اور میں جاہلوں کی فہرست میں بھی شامل ہو جاؤں گا. اللہ تبارک و تعالیٰ نے دعا قبول فرمائی, بچا لیا قرآن. تو یہ طریقہ یہ ہے جو طریقہ قرآن کریم میں تلقین فرمایا ہے کہ جب کبھی نفس بہکائے یا کوئی انسان بہکائے, بتائے تو وہ انسان ہے لیکن گناہ کی دعوت دے رہا ہے تو وہ کام شیطان جیسا کر رہا ہے کہ دل میں وسوسے ڈال رہا ہے گناہ کرنے کی, اس وقت میں بھی اللہ کی پناہ مانگو کہ اللہ اپنے فضل و کرم سے مجھے اس گناہ سے بچا لیجیے. تو اللہ تبارک اور دو کام کرنے ہیں, ایک اللہ کی پناہ مانگنا اللہ سے دعا کرنا, اور دوسرے جتنی کوشش انسان کے بس میں ہے اس گناہ سے بچنے کی وہ کر لے اور اللہ کی طرف رجوع کرے, اللہ سے اچھے حوالے کر دے, کسی نہ کرے کوشش تو کرنی پڑے گی. جیسے یوسف علیہ السلام دروازے کی طرف بھاگے, کوئی آدمی کوشش تو الٹی کرے گناہ کی طرف چلے اور کہے اللہ مجھے بچا لے, یہ تو مذاق ہے یہ دعا نہیں ہے, لیکن اپنی سی کوشش اور کوشش کے ساتھ اللہ تبارک بتا رہے کہ فضل و کرم سے بچا لیتے ہیں. یہ ہے خلاصہ اس آیت اس سورت کریمہ کا, اور حدیث میں آتا ہے کہ نبی کریم صلی اللہ علیہ وسلم ہر رات سونے سے پہلے یہ دو سورتیں پڑھتے تھے, اعوذ برب الفلق اعوذ برب الناس. पढ़कर अपने हाथों पर दम करते तो पर पूरे जिस्म पर पड़ जाते, तीन मरतबा ऐसा करते। ये हिफाजत शैतान से भी और नुकसान पहुंचाने वाली तमाम मखलूकात से, जादू से, शहर से, शैतान के तसरुफात से, इंसानों के तसरुफात से हिफाजत के लिए सरकार दोम का यह मामूल था कि सोने से पहले ये दो सूरतें पढ़ते, दम करके हाथों पर पूरे जिस्म पर पड़ लेते। यहां तक के जब मरज वफात हुआ, जिस मरज में बिलाखिर वफात हुई नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की, तो उसमें आप इतने कमजोर हो गए थे बीमारी की वजह से कि खुद ये अमल करने की ताकत नहीं। तो हजरत आयशा सिद्दीका रज़ी अल्लाह तआला फरमाती हैं कि क्योंकि मैंने सारी जिंदगी आपको ये अमल करते हुए देखा था, तो मैं चाहती थी कि आखिर ये जो बीमारी है इसमें भी वो अमल जारी रहे। तो मैं चाहती थी कि फलाउ रबुल फलाह फलाउ रबुल नास पढ़कर और दम कर दूं आपके सारे जिस्म पर, लेकिन मैंने सोचा कि मैं अगर अपने हाथों पर पढ़कर दम करूंगी तो उसमें वो बरकत नहीं होगी। तो मैंने क्या किया कि फलाउ रबुल फलाह फलाउ रबुल नास पढ़कर सरकार तो आलम रसूल का दस्ते मुबारक ही उठाया अपने अपने हाथ से और सरकार दो आलम रसूल के दस्ते मुबारक ही पर दम किया और आप ही के दस्ते मुबारक हाथ में लेकर आपके जिस्म पर फेरा। तो ये ऐसा अमल है जो इंसान को अल्लाह ताला के हुक्म से महफूज रखता है। लोग आजकल बड़े जादू टोने के चक्कर में पड़े रहते हैं और बहुत अमलियात और तावीज़ गंडे वगैरह वगैरह फैलाने क्या कुछ करते हैं, लेकिन जो अमल सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम से साबित है वो यह है, जो आदमी ये अमल करे तो अल्लाह ताला की रहमत से उम्मीद है कि इंशाअल्लाह वो शैतान के शर से भी महफूज रहेगा और जादूगरों के शर से भी महफूज रहेगा। अल्लाह तबारक व तआला अपने फजल व करम अपने रहमत से हम सबको इस पर अमल करने की तौफीक अता फरमाए। आखिर में एक बात आप हजरात से अर्ज करनी है, आजकल हमारे मुल्क के जो परेशान भी है बेचैन भी है, हकीकत तो यह है कि दुश्मनों के नरगे की वजह से मुल्क का बका खतरे में पड़ा हुआ है और रोज कोई ना कोई बदअमनी का वाकया कहीं ना कहीं पैदा हो जाता है। यहां तक के मस्जिदें भी इस बदअमनी और दहशतगर्दी से महफूज नहीं रही। आपने पढ़ा होगा कि खैबर एजेंसी में मस्जिद में ऐन जुमा के वक्त में ये ऐसी कार्रवाई हुई जिसमें 70 से ज्यादा अपराध शहीद हुए और ये बदअमनी के वारदातें मुख्तलिफ जगहों पर होती रहती हैं। लाहौर में अभी वाक्य पेश आया, इससे पहले इस्लामाबाद में आया था, मुख्तलिफ जगहों पर इस किस्म के। और हमारा गालिब गुमान यह है कि कोई मुसलमान यह हरकत नहीं करता, ये कि मस्जिद के ऊपर हमला आवर, नमाजियों पर हमला आवर, नमाज पढ़ते हुए लोगों के ऊपर हमले करें। ये बैरूनी साजिशों का एक सिलसिला है जिससे कि हम दोचार हैं। अल्लाह तबारक व तआला से अव्वल तो ये दुआ करने की जरूरत है कि अल्लाह तबारक व तआला अपने फजल करम से हमारी बदअमालियों को माफ फरमाए और हमें इस बदअमनी की सूरत हाल से महफूज रखे। दूसरा यह है कि हत्तल इम्कान अल्लाह ताला ही ने हमें यह हुक्म दिया है कि अगर हिफाजत तो अल्लाह की है, कोई मखलूक अल्लाह ताला की मशीयत के बगैर ना कोई नफा पहुंचा सकती है ना नुकसान पहुंचा सकती है, हिफाजत अल्लाह की है, अल्लाह तबारक व तआला की है। लेकिन साथ ही अल्लाह तबारक व तआला ने और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने यह ताकीद फरमाई है कि इंसान को अपनी हिफाजत के लिए जितने मुनासिब दराए इख्तियार वो कर सकता हो वो करना भी सुन्नत है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। बाद औकात दुश्मनों की तरफ से हमले का अंदेशा होता था तो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम साहब कराम आपके गिर्द पहरे पहरा दिया करते थे आपकी हिफाजत के लिए। और जब मदीना मुनव्वरा के ऊपर हमले का अंदेशा था तो साहब कराम मदीना मुनव्वरा का पहरा दिया करते थे और इस पहरे की भी बड़ी फजीलत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने बयान फरमाई है। लिहाजा जिस हद तक तदबीर मुनासिब हद तक जो तदबीर इंसान इख्तियार कर सकता हो वो इख्तियार करनी चाहिए। तो इसलिए यहाँ अब क्योंकि मस्जिदों को भी निशाना बनाया जा रहा है और यहाँ भी कुछ मुश्तबा किस्म के वाकयात पेश आ चुके हैं, इसलिए यहाँ अब मस्जिद में ये इंतज़ाम किया गया है कि यहाँ आते हुए दाखिले के वक्त में जो जो भी हजरात तशरीफ लाते हैं मस्जिद में तो उनकी स्कैनिंग के जरिए उनकी चेकिंग की जाए। इसमें सभी का फायदा है, सभी की हिफाजत का एक इंतजाम है। तो ये सिलसिला इसलिए शुरू किया गया है, अगर से मस्जिदों में सच्ची बात यह है कि इस किस्म के इंतजाम कुछ अच्छे नहीं लगते। मस्जिद तो अल्लाह का घर है, इसमें जिस वक्त जो भी आए जिस वक्त भी आए उसको मना नहीं किया जा सकता, लेकिन इस इन हालात के इस तनाजुर में जो हम जिससे हम गुजर रहे हैं उसकी वजह से मस्जिद की इंतजामिया ने ये फैसला किया है कि जो हजरात यहाँ पर आएंगे तो उनकी स्कैनिंग की जाएगी और स्कैनिंग करके फिर उनको अंदर आने की इजाजत दी जाएगी, ताकि जितना इंतजाम जैसा मैंने अर्ज किया हमारे बस में है हिफाजत का, ये सारे नमाजी जो आते हैं ये सब अल्लाह तबारक व तआला की तरफ से अल्लाह ताला की इबादत अंजाम देने के लिए आते हैं और ये मस्जिद की इंतजामिया की अमानत है हमारे पास ये सारे नमाजी, उसके लिहाज से इस बात का इंतजाम किया गया है। तो उम्मीद है कि आप हजरात इससे तआवुन करेंगे और इसको इसी तनाजुर में देखते हुए इस तआवुन के ऊपर अमल करेंगे। अल्लाह तबारक व तआला अपने फजल करम से सबकी हिफाजत फरमाए, सबको अपने हक मान लें।
डब्ल्यू 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 डॉट दस कुरान डॉट कॉम